আলহামদুলিল্লাহ আলহামদুলিল্লাহি রাব্বিল আলামিন والصلاه والسلام على من كان نبيا وادم بين الماء والتين وعلى اله واصحابه اجمعين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم. جیسا کہ آپ کو معلوم ہے کہ یہ ماہ مبارک شعبان المعظم کا مہینہ اپنی رحمتوں اور برکتوں کے ساتھ ہم سب پر سایہ فگن ہو چکا, اور اس ماہ مبارک کی 15ویں شب جس کو شب برات کہا جاتا ہے اس کی آمد ہے. اسی لیے آج کی یہ نشست اور اس کا عنوان شب برات اور اس کی فضیلت, اور اس کے ساتھ ساتھ اس پر جو اعتراضات مخالفین کی جانب سے کیے جاتے ہیں ان کے جوابات, دو چیزیں آپ کے سامنے بیان کریں گے. پہلے شب برات کی فضیلت, اور اس کے بعد جو اعتراضات اس پہ ہوتے ہیں اس کے جوابات. ہم اہل سنت و جماعت کا یہ معمول ہے کہ جب بھی شب برات آتی ہے قبرستان جاتے ہیں, اپنے مرحومین کے لیے دعائے مغفرت کرتے ہیں, ان کی قبور پر پھول چڑھاتے ہیں, اگربتی لگاتے ہیں یا موم بتی لگاتے ہیں, یعنی چراغا وہاں کرتے ہیں, روشنی کرتے ہیں. اس کے بعد پوری رات جاگتے ہیں, بہت سے لوگ حلوہ پکا کر اس پر فاتحہ دیتے ہیں, مرحومین کو اسال ثواب کرتے ہیں, وہ حلوہ تقسیم کیا جاتا ہے, باقیہ رات عبادت میں گزارتے ہیں اور دوسرے دن روزہ رکھتے ہیں. یہ معمولات ہیں اہل سنت و جماعت کے. آتش بازی سے پٹاخوں سے ہمارا کوئی تعلق نہیں, یاد رکھیے. اب یہ جو معمولات ہیں اس پر مخالفین اعتراض کرتے ہیں, تو ان اعتراضات کا جائزہ لیں گے اور ان کے جوابات دیں گے. آپ حضرات غور سے سنیں تاکہ اگر کوئی سوال کرے تو آپ اس کا جواب دے سکیں. سب سے پہلے شب برات کی فضیلت, اور اس کی فضیلت میں جو احادیث ہیں وہ ہم آپ کے سامنے بیان کر رہے ہیں. نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا, شعبان میرا مہینہ ہے, رمضان اللہ کا مہینہ. شعبان کی نسبت سرکار نے اپنی طرف کی, میرا مہینہ. اور جس کو حضور فرما دے میرا, اس کی فضیلت کتنی ہو جائے گی؟ ہم تو نسبتوں کے دیوانے ہیں, نسبتوں کے ساتھ ہی جڑے ہوئے ہیں, نسبتوں کے لنگر جو لٹک رہے ہیں ہم انہی کے ساتھ جڑے ہوئے ہیں. ادنا کو اعلیٰ سے نسبت ہو جائے تو ادنا بھی اعلیٰ ہو جاتا ہے. اور ہم اہل سنت و جماعت کا یہ ایمان ہے, یقین کامل ہے, جس چیز کی نسبت نبی پاک علیہ الصلوۃ والسلام سے ہو جائے ہمارے نزدیک قابل تکریم اور تعظیم ہو جائے. حقیقت ہے, جس شہر کی نسبت ہو گئی اس کا ہم احترام کرتے ہیں, جس علاقے کی نسبت ہو گئی اس کا احترام کرتے ہیں, جس زمانے کی نسبت ہو گئی اس کا احترام کرتے ہیں. خیر القرون قرنی, فرمایا میرا زمانہ تمام زمانوں سے بہتر. حضور کے صحابہ دیگر انبیاء کے صحابہ سے بہتر, سرکار پہ جو قرآن نازل ہوا دیگر کتب سماویہ سے بہتر, اور وہ قرآن جس رات میں نازل ہوا وہ ہزار مہینے سے بہتر. نسبتیں چل رہی ہیں, جس چیز کی نسبت ہو گئی وہی بہتر. تو شعبان کی نسبت اپنی طرف کی, فرمائے شعبان میرا مہینہ ہے, رمضان اللہ تعالیٰ کا مہینہ. الجامع الصغیر میں یہ حدیث موجود ہے. اپنی طرف شعبان کی نسبت کی نبی پاک علیہ الصلوۃ والسلام نے. پتہ چلا کہ یہ شعبان کا مہینہ ہمارے نزدیک قابل تکریم اور تعظیم ہے. اب اس کی تعظیم ہم کیسے کریں؟ اس مہینے کی تعظیم کیسے کریں؟ اس مہینے کی تعظیم اس طرح کی جائے کہ اس میں کوئی گناہ نہ کیا جائے، کوئی خطا نہ کی جائے، اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کے حکم کی خلاف ورزی نہ کی جائے. لہو و لعب، کھیل تماشا، فحش گوئی، فضول گوئی، ان تمام چیزوں سے اپنے آپ کو بچا کر رکھا جائے، اور اس کا ایک ایک لمحہ عبادت اور ریاضت سے مزین کیا جائے، یہ اس کا احترام. ٹھیک ہے نا؟ اگر ہم کہیں کہ ہم اس کا احترام کرتے ہیں اور اس میں جھوٹ بولتے رہیں، ہم اس کا احترام کرتے ہیں، غیبت کرتے رہیں، چگلی کھاتے رہیں، گناہ کرتے رہیں، تو یہ کیسا احترام ہوا؟ یہ تو احترام نہیں ہوا. احترام یہ ہے کہ اپنے آپ کو ہر غلط چیز سے روک لیا جائے، اس لیے کہ یہ مہینہ حضور کا مہینہ، سرکار نے اپنی طرف اس کی نسبت کی. دوسری حدیث، حضرت سیدنا عبداللہ بن ابی قیس رضی اللہ تعالیٰ عنہ، ان سے مروی ہے، فرماتے ہیں کہ ام المومنین سیدہ عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہا فرماتی ہیں کہ میرے آقا صلی اللہ علیہ وسلم کا پسندیدہ مہینہ شعبان المعظم، اس میں سرکار کثرت کے ساتھ روزے رکھا کرتے تھے اور پھر اسے رمضان المبارک سے ملا دیتے تھے. ملانے کا مطلب یہ کہ حضور کثرت سے روزے رکھتے کہ مہینہ ختم ہو جاتا، رمضان شروع ہو جاتا. تیسری حدیث، حضرت اسامہ بن زید رضی اللہ تعالیٰ عنہ، سرکار کے جلیل القدر صحابی، فرماتے میں نے عرض کی، یا رسول اللہ صلی اللہ علیہ وسلم، فدا کا امی و ابی، حضور میرے ماں باپ آپ پہ قربان، یا رسول اللہ میں دیکھتا ہوں کہ جس طرح آپ شعبان میں روزے رکھتے ہیں اس طرح کسی بھی مہینے میں نہیں رکھتے، یعنی جو اہتمام کرتے ہیں کثرت سے روزے رکھتے ہیں کسی اور مہینے میں نہیں رکھتے. اب سرکار کا جواب سنو، حضور نے فرمایا رجب اور رمضان کے درمیان یہ مہینہ ہے، رجب اور رمضان کے درمیان یہ مہینہ ہے، فرمایا لوگ اس سے غافل ہیں، اس میں لوگوں کے اعمال اللہ تعالیٰ کی بارگاہ میں پیش کیے جاتے ہیں، اور میں یہ پسند کرتا ہوں کہ میرے اعمال جب اللہ کی بارگاہ میں پیش کیے جائیں تو اس وقت میں روزے دار ہوں، میں اس بات کو پسند کرتا ہوں، اس لیے میں کثرت سے روزے رکھتا ہوں. پتہ چل گیا نا؟ یہ حدیث شریف نسائی شریف میں موجود ہے. چوتھی حدیث، ام المومنین حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا اس کو روایت فرما رہی ہیں، فرماتی ہیں رسول اللہ صلی اللہ علیہ وسلم شعبان سے زیادہ کسی مہینے میں روزے نہ رکھا کرتے تھے، بلکہ پورے شعبان ہی روزے رکھ لیا کرتے تھے، اور فرمایا کرتے تھے اپنی استطاعت کے مطابق عمل کرو، اللہ تبارک و تعالیٰ اس وقت تک اپنا فضل نہیں روکتا جب تک تم اکتا نہ جاؤ. تم عمل کرتے رہو وہ فضل کرتا رہے، تم معافی مانگتے رہو وہ رحم کرتا رہے. یہ حدیث شریف صحیح بخاری میں موجود ہے. پانچویں حدیث، یہ بھی ام المومنین حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے، فرماتے ہیں تاجدار کائنات نبی پاک علیہ الصلوۃ والسلام پورے شعبان کے روزے رکھا کرتے تھے. میں نے عرض کی، یا رسول اللہ صلی اللہ علیہ وسلم، کیا سب مہینوں میں آپ کے نزدیک زیادہ پسندیدہ شعبان کے روزے رکھنا ہے؟ سوال کیا، سرکار نے فرمایا اللہ اس سال مرنے والی ہر جان کو لکھ دیتا ہے، اور مجھے پسند ہے کہ میرا وقت رخصت آئے تو میں اس وقت روزے دار ہوں. اللہ تعالیٰ اس مہینے میں ہر جان کو، یعنی جو مرنے والی ہے، اس کا مقصد ہے کہ جو جانے والا ہے اس کا نام اس میں لکھ دیتا ہوں، میرا وقت آئے تو میں اس وقت روزے دار ہوں، یعنی جب لکھا جائے میرا نام میں اس وقت روزے دار ہوں. مسند ابو یعلا نے اس کو روایت کیا ہے. چھٹی حدیث یہ بھی ام المومنین سے مروی ہیں، فرماتی ہیں کہ نبی کریم رؤوف الرحیم علیہ افضل الصلاۃ والتسلیم فرماتے ہیں میں نے یہ سنا سرکار سے، چار راتوں میں بھلائیوں کے دروازے کھولے جاتے ہیں. کتنی راتوں میں؟ چار راتوں میں. عید الفطر، عید الاضحیٰ. عید الفطر اور عید الاضحیٰ سے مراد یہ ہے کہ عید سے پہلے جو رات آتی ہے وہ بڑی برکت والی رات، اور اتفاق کہیں یا حیرت کہیں جو بھی، اسی رات سارے لوگ شاپنگ میں مصروف ہوتے ہیں. چاند رات ہے نا، کوئی مہندی لگوانے کے لیے جا رہا ہے تو کوئی چوڑیاں پہننے کے لیے جا رہا ہے، کوئی جوتے خریدنے کے لیے، کوئی کچھ. اور وہی رات لیلۃ الجائزہ اسے ہی کہا جاتا ہے، انعام کی رات وہی ہے عید الفطر اور عید الاضحیٰ. تو ایک عید الفطر کی رات، دوسری عید الاضحیٰ، تیسری پندھرویں شب، شب برات. فرمایا اس میں، اس رات میں مرنے والوں کے نام اور ان کا رزق اور اس سال حج کرنے والوں کے نام وہ بھی لکھ دیے جاتے ہیں. اب جو حج کرنا چاہتا ہے وہ جاگے تاکہ اس کا نام لکھ دیا جائے، اللہ کرم فرمائے گا، ہو جائے گا. کتنی راتیں ہو گئی؟ تین. اور چوتھی رات عرفہ، نو ذی‌الحج کی رات، یہ بھی بڑی متبرک رات ہے. کہتے ہیں اس میں بھی اللہ تبارک و تعالی اپنی رحمتیں اور برکتیں نازل فرماتا. تو سرکار نے فرمایا یہ چار راتیں ایسی ہیں جس میں بھلائی تلاش کرو، اللہ کی رحمت تلاش کرو اور اللہ کا فضل تلاش کرو. چھ حدیثیں ہم نے آپ کے سامنے پیش کی. ساتویں حدیث یہ روزے کے متعلق، اکثر لوگ یہ بھی اعتراض کرتے ہیں کہ دوسرے دن روزہ کیوں رکھتے ہیں. حضرت علی شیر خدا رضی اللہ تعالی عنہ اس حدیث کو روایت کرتے ہیں، اور سنن ابن ماجہ شریف کی یہ حدیث ہے. فرماتے ہیں کہ نبی کریم رؤوف الرحیم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جب پندھرویں رات آئے تو اس میں قیام یعنی عبادت کرو، اور دن کو یعنی دوسرے دن روزہ رکھو، بے شک اللہ تبارک و تعالی غروب آفتاب سے آسمان دنیا پر خاص تجلی فرماتا ہے، اور کہتا ہے ہے کوئی مجھ سے مانگنے والا کہ میں اسے عطا کر دوں، ہے کوئی رزق میں برکت چاہنے والا کہ میں رزق دے دوں، ہے کوئی گناہوں کی مغفرت چاہنے والا کہ میں اس کے گناہوں کی مغفرت کر دوں، ہے کوئی مصیبت زدہ کہ میں اسے عافیت عطا کر دوں. یہ ندائیں، یہ صدائیں کب تک؟ طلوع فجر تک، یعنی ساری رات ہو رہی، پوری رات یہ ندائیں ہوتی رہتی. اس سے یہ پتہ چلا کہ اگر دوسرے دن کا روزہ رکھا جائے تو اس کی بڑی فضیلت ہے. یعنی ایسا نہیں ہے کہ اگر کوئی نہ رکھے تو وہ گناہگار ہے، ایسا نہیں ہے. کوئی مجبور ہے، کوئی بیمار ہے، اس کے لیے اجازت ہے نہ رکھے. لیکن اگر آپ صحت مند ہیں اور کوئی شرعی عذر نہیں ہے تو چاہیے کہ ضرور روزہ رکھیں، اس کی بڑی فضیلت. یہ حدیثیں ہم نے آپ کے سامنے بیان کی. اب آئیے اس پہ ذرا سا غور کریں، اس رات کے اعمال کیا ہیں. قبرستان جاتے ہیں، کچھ لوگ اول رات جاتے ہیں، کچھ آخر رات میں جاتے ہیں، کچھ درمیان میں چلے جاتے ہیں. مخالفین اعتراض کرتے ہیں کہ کیوں جاتے ہو؟ ہماری دلیل حدیث شریف ام المومنین سید عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ سے مروی، میں اس کا مفہوم بیان کر رہا ہوں. فرماتی ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام کو میں نے بستر پر نہ پایا، میں اٹھی، دیکھا کہ سرکار باہر تشریف لے جا رہے ہیں، تو میں ان کے پیچھے پیچھے چلی، یہاں تک کہ حضور علیہ الصلوۃ والسلام جنت البقیع میں تشریف لے گئے، جو قبرستان. میں بھی پیچھے پیچھے خاموشی کے ساتھ گئی، دیکھا کہ سرکار نے رحمتوں برکتوں والے ہاتھ اٹھائے اور اہل بقیع کے لیے دعا فرمائی، اور تھوڑی دیر نہیں، کافی دیر سرکار نے دعا فرمائی. اس کے بعد حضور واپس پلٹے تو میں تیزی کے ساتھ واپس ہوئی کہ کہیں سرکار مجھے دیکھ نہ لے، اور تیزی کے ساتھ یعنی دوڑنے کے انداز میں मैं फौरन अपने घर पहुंची और बिस्तर पर लेट गई। जब आदमी दौड़ता है तो सांस फूल जाता। हुजूर अलैहिस्सलाम तशरीफ ले आए। सरकार ने पूछा, आयशा आपके सांस क्यों फूली हुई? या रसूलल्लाह कोई बात नहीं। हुजूर मुस्कुराए, मुझे आप बता दें वरना सारी बारीकियों का जानने वाला रब मुझे बता देगा। सारी बारीकियों का जानने वाला रब मुझे बता देगा। अम्मुल मोमिनीन फरमाती, मैंने फौरन बता दिया। सरकार तो जानते हैं, मैंने सारी बात बता दी। मैंने आपको ना पाया, फिर मैं बाहर निकली, देखा आप तशरीफ ले जा रहे हैं, मैं आपके पीछे पीछे चलती रही। फिर मैंने देखा कि आप दुआ फरमा रहे हैं, तो आप वापस पलटे, मैं तेजी के साथ आकर लेट गई। सरकार ने फरमाया, आयशा जिब्रील ने मुझे खबर दी कि ये रात रहमतों बरकतों वाली रात, इसलिए मैं कब्रिस्तान गया और अहले बकी के लिए दुआ की। यही हदीस हमारे लिए सनद, हुजूर की सुन्नत। अब मुखालिफिन क्या कहते, वो तो रूटीन के मुताबिक गए थे, वो तो रोजाना जाते थे, रोजाना जाते थे, इसलिए इस रात भी चले गए। हम कहते हैं अगर इस रात मना होता और तुम ये कहते हो कि हुजूर अलैहिस्सलाम के रूटीन के मुताबिक गए थे तो इस रात नहीं जाते। भाई उनकी आदत थी ना, आदत मुबारका के हर रात जाना, अव्वल तो ऐसा था ही नहीं। अगर इनकी बात मान ले और इस रात में मना होता जैसा कि ये लोग कह रहे हैं कि मना है, तो सरकार दो आलम अलैहिस्सलाम ना जाते कि मैं चला जाऊंगा तो मेरा अमल सुन्नत तो हो जाएगा। हुजूर खास तौर पर तशरीफ ले, फिर उस रात की फजीलत बयान फरमाई। और दूसरी हदीस में यहां तक है कि इस रात अल्लाह तबारक व ताला इतने गुनाहगारों को बख्श देता है जितना कबीला बनु कलब की बकरियों के बाल, एक बकरी के बाल कोई नहीं गिन सकता। यहां तक के कबीले बनु कलब की बकरियां, वो ऐसा कबीला था कसीर तादाद में बकरियां वो पालता था। अल्लाह के हबीब अलैहिस्सलाम ने उसकी मिसाल दी, यानी बेशुमार गुनाहगार इस रात बख्शे जाएंगे। ये मतलब है हुजूर अलैहिस्सलाम के फरमान का कि कबीले बनु कलब की बकरियों के जितने बाल हैं इतने गुनाहगार इस रात बख्श दिए जाएंगे। दूसरी बात, हमने कहा अच्छा चलो एक आदमी चला गया, ठीक है ना, आप इस हदीस को कहते हैं कि ये ज़ईफ़ है, माशाल्लाह ये लोग, इनकी आदत ही यही है, जो हदीस पेश करो इनके समझ में नहीं, नहीं ज़ईफ़ है, दूसरी हदीस नहीं ये ज़ईफ़ है, असल में इनके ईमान ही ज़ईफ़ हैं, इसलिए सारी चीज़ें इनको ज़ईफ़ नज़र आ रही। फ़ज़ाइल की हदीसें वो ज़ईफ़ हैं, जो हमारे अकायद के मुताबिक वो ज़ईफ़ हैं। हमने कहा ठीक है, तुम्हारा ईमान ही ज़ईफ़ है। हम ये कहते हैं अगर ये बात मान लो तुम्हारे कौल के मुताबिक कि नहीं ये गलत है, तो पहली चीज सरकार ने मना क्यों नहीं फरमाया? जो चीज बना थी हुजूर ने मना कर दी, और जो चीज करने की थी सरकार ने हुक्म दे दिया, मना क्यों नहीं फरमाया? अगर इस रात में कब्रिस्तान जाना इतना ही गुनाह था, इतना ही गलत काम था, पहली बात सरकार खुद क्यों तशरीफ ले गए? और अगर तुम कहते नहीं ये हदीस सही नहीं है, तो हुजूर ने मना क्यों नहीं फरमाया? सरकार ने तो फरमाया, नहीतुकुम अन ज़ियारतिल क़ुबूरि फ़ज़ूरूहा, मैं तुम्हें कब्रों की जियारत से मना करता था, अब हुक्म देता हूं जियारत करो। हुजूर खुद तशरीफ ले जाते थे। गुज़िश्ता नशिस्तों में हम आपको बता चुके हैं कब्रों की जियारत करना, अल्लाह के नेक बंदों की कब्रों पर जाना, ये हुजूर की सुन्नत। चौदह उहद की कबूर पर सरकार सालाना तशरीफ ले जाते, रोजाना नहीं, हर महीने नहीं। जब वो तारीख आती जिस तारीख को जंगे उहद हुई, वो शोहदा शहीद हुए, हुजूर अलैहिस्सलाम अपने सहाबा को जमा करते, एहतमाम के साथ उहद के मैदान तशरीफ ले जाते, और वहां जाके क्या करते, उनको सलाम करते। जिस पर हुजूर के सलाम हो जाए तो उसके लिए तो सलामती सलाम, और फरमाए मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने हदीस शरीफ जिसका मफहूम यह है कि ये शोहदाए हो जो भी यहां आकर इनको सलाम करेगा कयामत तक आने वालों के सलाम का जवाब देंगे, जो भी सलाम करेगा जवाब देंगे। जब सुनेंगे नहीं तो जवाब कैसे देंगे? सुनेंगे तो जवाब देंगे ना, और जब सुनेंगे तो मतलब है जिंदा है, जवाब दे रहे हैं तो सुन रहे हैं, और सुन रहे हैं तो जिंदा है, जब भी तो जवाब दे रहे हैं, वरना कैसे जवाब देते। हुजूर का ये अमल, अच्छा उसमें क्या है, ये हदीस बुखारी शरीफ की हदीस है, मैंने पूरी हदीस पेश नहीं की, सिर्फ मफहूम बयान किया। बुखारी में आप देख सकते हैं, बुखारी में यहां तक लिखा है कि जब नबी पाक अलैहिस्सलाम तशरीफ ले जाते, हुजूर का मिंबर भी साथ ले जाया जा रहा है, मिंबर उठाकर साथ ले जाया जा रहा है। क्या मतलब? एहतमाम हो रहा है जियारत का, सालाना जियारत का एहतमाम हो रहा है। यही सालाना और उसकी दलील है, सालाना अहलुल्लाह के मजारात पर जाने के लिए एहतमाम करना, ये सरकार की सुन्नत। मिंबर क्यों ले जाया जाए? मिंबर की क्या जरूरत? मिंबर वहां रखा जाता था, अल्लाह के हबीब अलैहिस्सलाम रौनक अफरोज होते थे, खिताब फरमाते थे और शोहदाए उहुद को सलाम भी करते थे, उनकी मगफरत के लिए दुआ करते। फर्क ये है कि हम जाते हैं मजारात पर फैज लेने के लिए, सरकार जाते थे फैज देने के लिए। फर्क ये है बस, हुजूर की सुन्नत है, हम लेने के लिए वो देने के लिए सलाम पेश कर रहे हैं, मगफरत की दुआ कर रहे हैं, और हम उनकी निगाह करम हासिल करने के लिए। सैयद नामीर हमजा रजी अल्लाह तआला ने और उनके दीगर रफका 70 सहाबा जो वहां शहीद हुए आराम फरमा है, हम उनकी मगफरत के लिए दुआ नहीं कर रहे, वो तो बख्शे जा चुके, वो तो पहुंच चुके, जो मकामात मिलना था मिल चुका, हम तो अपने गुनाहों की माफी के लिए जा रहे हैं, हम उनकी निगाह करम हासिल करने के लिए जा रहे हैं। समझ गए? तो सालाना जाना ये हुजूर की सुन्नत। सरकार ने पर्दा फरमा लिया, सिद्दीक अकबर जाते रहे, उन्होंने पर्दा फरमा लिया, फारूक आजम जाते रहे, उनकी शहादत हो गई, उस्माने गनी जाते रहे, उनकी शहादत हो गई, अली शेर खुदा जाते रहे, खुलफाए राशिदीन गए बाकायदा शोदाए उहुद के मजार पर। अगर जाना मना होता तो क्यों जाते? पता चला कि अहलुल्लाह की कबूर की जियारत करना ये सरकार की सुन्नत। अब जहां तक आम मुसलमानों का ताल्लुक है, अगर हम ये कहेंगे तो वो फौरन कह देंगे वो तो शहीद थे, तुम्हारे तो कोई शहीद नहीं है। फौरन इतराज होगा ना, तुम्हारे जो कब्रस्तान में दफन है वो तो कोई शहीद नहीं है, हुजूर तो शोहदा की ज्यारत करते थे, तो तुम तो शोहदा की करो, इनके पास क्यों जा रहे हो? अब सुने एक और हदीस। नबी पाक अलैहिस्सलाम ने फरमाया, हदीस शरीफ जिसका मफहूम ये है, मन ज़ारा क़ब्र अबवैही औ इहदाहुमा, जिसने अपने वालदैन की दोनों की या एक की कब्र की जियारत की, ये फी यौमुल जुमा जुमे के दिन, कुतिबा लहू बिर्रन, अल्लाह के नजदीक नेक लिखा गया, गफेरा लहू उसकी मगफिरत कर दी गई। हर जुमे को अपने मरहूम वालदैन की कब्रों की जियारत करना या दोनों में से किसी एक की कब्र की जियारत करना, सरकार ने फरमाया जो ऐसा करेगा अल्लाह के नजदीक नेक लिखा जाएगा, गफ़ेरा लहू उसकी मगफरत कर दी जाए। तख़सीस नहीं है कि वालिद कोई वलीउल्लाह हो, कोई भी हो, जब आम मुसलमान की कब्र की जियारत का यह हाल है तो वलीउल्लाह की कब्र की जियारत का क्या है? पता चला कि ये कब्रों की जियारत से रोक रहे हैं, सारा जोर इसी पर है। और मैं ये कहता हूं, अगर लोग शबे बारात में ना जाएं तो मेरे ख्याल से कभी ना जाएं। आप देखते हैं ना, किसी को फुर्सत है कि अपने वालदैन की कब्रों की रोजाना जियारत करे, या हफ्ते में एक बार, या महीने में एक बार, या साल में एक ही दफा जाते हैं शबे बारात, या कोई मर गया तो उसके साथ चले गए, या खुद मरेंगे जब ही जाएंगे, उसके अलावा तो नहीं जाते। ऐसे लोग भी हैं जो जाते हैं, लेकिन बहरहाल जिंदगी इतनी मसरूफ है कि किसी को फुर्सत नहीं जाने की। इसीलिए ये देखा जाता है कि जब साल के बाद जाते हैं तो कब्र ही नहीं मिलती, कहाँ दफन किया था, वो कहते इधर थी, वो कहते उधर थी, वो कहते उधर थी, हाँ एक ऊंची सी कब्र थी उसके बाद दफन किया होगा, नहीं एक दरख्त था उसके पास, वो कहते एक टीला था उसके पास, ढूंढ रहे हैं कब्र। अरे बार बार जाते रहते तो याद भी रहती, और बार बार जियारत करते तो अपनी कब्र भी याद आती। आज मैं इसकी कब्र की जियारत कर रहा हूँ, कल कोई मेरी कब्र पर भी आए, आज मैं यहाँ खड़े होकर फातिहा पढ़ रहा हूँ, कल कोई मेरे ऊपर भी फातिहा पढ़ने के लिए आए। इसलिए वरना तो लोग जाते, और ये लोग नहीं जाते इसलिए जब गोरकन देखता है कि कोई नहीं आता वो उसमें सुराख कर देता। जब बारिश का ज़माना आया सुराख कर दिया, पानी भरा बैठ गई, बाद में उसने खोल के देखा कुछ बाकी है या नहीं, देखा कुछ नहीं है, हड्डियां निकाल कर फेंकी, दूसरे मुर्दे के लिए तैयार। यही हो रहा है, एक एक कब्र से कितने कितने मुर्दे। और जिसके लोग आते रहते हैं उसको पता है कि नहीं, इस कब्र को नहीं छेड़ना है, इसके वरासा मौजूद हैं, इसको देखने वाले मौजूद हैं। अल्हम्दुलिल्लाह अहले सुन्नत व जमात की सारी कब्रें महफूज और इनकी सारी ख़त्म हो गई, ये देखते ही नहीं हैं। खैर बहरहाल, तो हम ये कहते हैं कि जाना कि इसी रात की तख़सीस नहीं है, आप किसी रात भी जा सकते, आप हर रात चले जाइए, हर दिन चले जाइए, सुबह जाएं, दोपहर को जाएं, रात को जाएं, शाम में जाएं, कोई कब्रिस्तान जाने मना नहीं है, इस वक्त जाओ इस वक्त नहीं जाओ आप जा सकते। सारा जोर इसी रात पर नहीं, इस रात ना जाओ, सरकार नहीं गए, मना है, कहां मना है आप बता दें। अगर कोई हदीस ऐसी जिसमें लिखा है कि शबे बरात में कब्रिस्तान जाना मना है, हम छोड़ दें। बाई से अजर है, बाई से अजर सवाब है, और दूसरे अपनी कब्र याद दिलाने का सबब है। कब्रों को देखोगे अपनी कब्र याद आएगी, मुझे भी आना है, मैं आज यहां खड़ा होकर फातिहा पढ़ूं, कल कोई मेरी कब्र पर आकर भी फातिहा पढ़े। ठीक, तो इससे ये पता चला कि शबे बरात में कब्रस्तान जरूर जाना चाहिए। आप फूल ले जाएं, फूल जाकर कब्र पर डालें, फातिहा पढ़ें, इसाले सवाब करें, पहले से घर में पढ़ लें, फिर वहां जाकर बख्श दें या घर में बख्श दें, जैसा भी चाहें, मकसद इसाले सवाब है, मकसद कब्र की ज़ियारत। ठीक, ये अहले सुन्नत व जमात का मामूल है। फिर ये कहते हैं ये लोग पटाखे फोड़ते हैं, आतिशबाजी करते हैं, हालांकि इस रात में शबे बारात में पटाखे फोड़ना, आतिशबाजी करना, इसका अहले सुन्नत से कोई ताल्लुक नहीं। और आप जितने हजरात मौजूद हैं, जिसका जहां जहां तक इख्तियार है उसे चाहिए कि इस चीज़ को रोके, जिसका जहां तक इख्तियार है, आप अपने बच्चों को रोक सकते हैं रोकिए, अहले मोहल्ला को रोक सकते हैं उनको रोकिए, और आपका दायरा वसी है, जहां तक इख्तियार है आप रोके, इस चीज से मना करें कि इस रात में पटाखे फोड़ना, आतिशबाजी करना ये बिल्कुल गलत है, ये रात इबादत के लिए है, पटाखे फोड़ने के लिए नहीं। इसी चीज को मुखालिफिन उठाते हैं कि देखो ये सुन्नी क्या कर रहे हैं, पटाखे फोड़ना। हालांकि ना हमारे उलमा ने, ना मशाइख ने, किसी ने इस चीज को पसंद नहीं किया, ये बाद में लोगों ने शुरू कर दी और वो हमारे खत्ते में डाल दी कि ये लोग कर रहे हैं, ना हम करते हैं ना हम इसको सही समझते हैं, और जो लोग करते हैं हम उन्हें भी गलत समझते हैं। ये रात सिर्फ इबादत की रात है, गुनाहों की मगफरत की रात है, गुनाहों की माफ़ी मांगने की रात, पटाखे फोड़ने की नहीं। हज़रत गौसल आज़म सैदना शेख अब्दुल क़ादर जीलानी हसन अल हुसैन रदी अल्लाह तआला ने फरमाते हैं, लफ्ज़ शाबान में 5 हरूफ हैं, 5, कितने? 5, शीन, ऐन, बा, अलिफ और नून, कितने हो गए? 5। फरमाते हैं शीन से शरफ, ऐन से उलू यानी बुलंदी, बा से बिर यानी भलाई और एहसान, अलिफ से उल्फत और नून से नूर। जो इस रात में इबादत करेगा खालिक़े कायनात ये 5 चीज़ें उसे अता फरमा दे, उसे शरफ मिलेगा, बुलंदी मिलेगी, नेकी मिलेगी, भलाई मिलेगी, उल्फत मिलेगी और अल्लाह का नूर मिलेगा, इसलिए इस रात में इबादत करते। और हकीकत यह है कि जो इस तरह इबादत करे सच्चे दिल के साथ, कोई उसमें गर्ज शामिल ना हो, सिर्फ अल्लाह के हुजूर अपने गुनाहों की माफ़ी, तौबा, मौला आज की रात मुझे बख्श दे, मेरे गुनाहों को माफ़ कर, उम्मीद है उसकी जात से और उसकी रहमत से कि वो अपने हबीब पाक साहिब लौलाक सल्लल्लाहु अलैहि वसल्लम के सदक़े में ज़रूर ज़रूर माफ़ फरमा दे। और एक हदीस शरीफ के मुताबिक जिसका मफहूम यह है, सरकार ने फरमाया इस रात पूरे साल की अमवात और पैदाइश लिखी जाती, कितने पैदा होंगे कितने जाएंगे, नाम लिख दिया गया मरने वालों में, और वो मरने वाला घूम रहा है उसे पता ही नहीं मेरा नाम आ गया। गौसे आजम ने फरमाया फकम मिन कफनिन मगसूलुन वसाहिबुहु फिस्सूक मशगूलुन कितने कफन इस रात में धुल गए और कफन वाला बाजार में मशगूल है, उसे पता ही नहीं। फिर फरमाते हैं फकम मिन कबरिन महफूरुन, कितनी कब्रें इस रात में खुद गईं, वसाइबहु फिस सूक मसरूरुन, और कब्र वाला बाजार में खुशी मुसर्रत से घूम रहा, पता ही नहीं है मेरा नाम आ गया, मरने वालों में मेरा नाम आ गया, मुझे पता ही नहीं, घूम रहे बाजार में मशगूल है। कोई मालो दौलत का हुसूल चाहता है, कोई जायदाद चाहता है, कोई ओहदा और मनसब चाहता है, कोई कुछ चाहता है, पता नहीं कि मैं तो अब चंद दिन का मेहमान। इसलिए जब ये महीना आए, अल्लाह का खौफ, उसका डर अपने दिल में पैदा करो और सोचो कहीं ऐसा ना हो कि ये शाबान हमारे लिए आखिरी शाबान, पता नहीं आखिरी हमें आइंदा हमें देखना नसीब हो या ना हो। हर दिन को अपनी जिंदगी का आखिरी दिन समझो। जब इंसान समझेगा कभी कोई गलत काम नहीं करेगा, किसी पे जुल्म करता है, किसी पे ज्यारती करता है, किसी के हुकूक को गसब करता है, अमानत में खयानत ये करता है, धोखा ये देता है, झूठ ये बोलता है, बुराई ये करता है, बोहतान तराजी ये करता है, सारी चीजें करता है सिर्फ इसलिए कि मौत को भूल चुका है, मौत को भूल चुका। अगर मौत को याद रखता कभी किसी के साथ गलत काम नहीं करता। अब आप इसके एक मिसाल समझें, जिन लोगों को फांसी दी जाती है उनको पता होता है ना कि अब हमारे मरने में इतने घंटे हैं, है ना। मुझे बता दें कोई वाकया ऐसा कि किसी को यह पता हो कि उसके मरने में 4 घंटे रह गए हों और उसने किसी पर जुल्म किया हो, है कोई मिसाल? उसको खुला छोड़ दो, वो क्या, जब उससे मांगते हैं तुझे क्या चाहिए, पूछते हैं तुझे क्या चाहिए, मुसल्ला दे दो, एक कुरान करीम दे दो, वो देखते 4 घंटे रह गए हैं, अब मैं क्या करूं, अपने गुनाहों की माफी मांग। कोई गलत काम करता है? नहीं करता। क्यों? लिमिट पता है, इतने घंटे बस। कहते सुबह 3 बजे तुम्हें फांसी दे दी जाएगी, सुबह 4 बजे फांसी दे दी जाएगी, रात कैसी गुजरती है उसको, खौफ में डर में, ये मेरी जिंदगी का आखिरी दिन, आखिरी दिन क्या बस चंद घंटे, अब वो टाइम देख रहा है 4 बजे फांसी दे दी जाएगी। जैसे जैसे वक्त करीब आ रहा है खौफ से कांप रहा है, लरज रहा है। जो कमजोर आसाब के होते हो वैसे ही खत्म भी हो जाते हैं, अक्सर ऐसे भी हो गया हार्ट फेल हो गया, पहले ही मर गया, फांसी से पहले मर गया, और जो मजबूत आसाब के वो डरते हैं, रोते हैं, गिड़गिड़ाते हैं, माफी मांगते हैं, पता है। और जब हमें पता ही नहीं, गौर करने की बात है ना, उसको तो पता है इतने घंटे हैं और हमें पता ही नहीं, हमें पता है कितने घंटे, कोई आदमी बता सकता है वो कितने घंटे जिंदा रहेगा, अगले साल वो होगा या नहीं, अगले महीने होगा या नहीं, अगले घंटे होगा या नहीं, बल्कि मैं यहां तक कह दूं जो सांस हम ले रहे हैं हमें नहीं पता बाहर भी निकालेंगे या नहीं, नहीं पता ना। इंसान की बेसबाती का ये हाल है, पानी का बुलबुला, जिंदगी पानी का बुलबुला, उठा खत्म हो गया, ये हाल, उसको नहीं पता, 1 मिनट का नहीं पता, 1 लम्हा 1 सेकंड का नहीं पता, लेकिन फिर इतनी गफलत, किसी पे जुल्म, किसी पे ज्यारती, अमानत में खयानत, धोखेबाजी, बोहतान तराजी, सारी चीजें हो रही हैं, पता चला मौत आ गई, चलो भाई रवानगी हो गई। और जब मलकुल मौत आ जाएगा वापस नहीं टलेगा, क्या आप थोड़ी देर ठहर जाए मैं जरा नमाज पढ़ लूं, थोड़ी देर ठहर जाए मुझे ये अमानत दे रही है मैं अमानत दे दूं, मैंने फला का दिल दुखाया मैं उससे माफी मांग लूं, हो सकता है? नहीं। मलकुल मौत रुकेगा? नहीं। ला यस्ताखिरून साअतम वला यस्तकदिमून, ना 1 मिनट की ताखीर ना 1 मिनट की जल्दी, जो वक्त जो लम्हा मुकर्रर है उसी लम्हे जाना, उसी वक्त जाना, ताखिर नहीं है और जल्दी भी नहीं है कि वक्त से पहले आ जाए। आप देखते हैं इंसान तलवारों के दरमियान बच के निकल जाता है, गोलियों की बौछार में बच के निकल जाता है, क्यों? जिंदगी थी, बच गया, गोलियों की बौछार में बच गया, जिंदगी थी, और ठोकर लगी मर गया, क्यों? मौत थी, है ना। जब मौत थी تو کوئی بچا نہیں سکا، اور زندگی تھی تو کوئی مار نہیں سکا۔ یہ خالق کائنات کا ایک قانون ہے، اس کی قدرت، ایک ضابطہ بنا دیا، ایک قانون بنا دیا، موت اور زندگی ہمارے حق۔ قرآن نے کہا تبارک الذی بیدہ الملک وہو علی کل شیء قدیر، الذی خلق الموت والحیاۃ لیبلوکم ایکم احسن عملا۔ ہم نے موت اور زندگی کو اس لیے پیدا کیا کہ تمہاری آزمائش کریں۔ یہ موت اور زندگی تمہاری آزمائش ہے، اس آزمائش میں جو پورا اتر گیا وہ کامیاب ہو گیا۔ اور آزمائش کیا ہے؟ ہر وقت اپنی موت کو اپنے سامنے سمجھو، اپنے اعمال و افعال و کردار کو درست رکھو، اس لیے کہ جب وہاں پہنچو گے، اگر اعمال نیک ہیں تو وہاں جزا ہے، اور اعمال بد ہیں تو سزا ہے، اعمال بد ہیں تو سزا ہے، اس کی تیاری ابھی سے کرو۔ اور یہ جتنی بھی راتیں آ رہی ہیں، مثلا اب پہلی رات جو اس مہینے میں سب سے بہترین اور برکت والی رات، کون سی رات؟ شب برات۔ اس رات کو غنیمت سمجھیں، ہو سکتا ہے ہماری زندگی کی آخری رات، اس لیے اس پوری رات کو عبادت اور ریاضت سے مزین کیجیے۔ اس میں آپ استغفار پڑھیں، اگر ہو سکے تو 1000 مرتبہ استغفار اس رات میں پڑھی جائے، شب برات میں 1000 مرتبہ استغفار، کوئی مشکل کام نہیں۔ استغفر اللہ ربی من کل ذنب و اتوب الیہ۔ اور سرکار نے فرمایا استغفار تمہارے دلوں کی پالش، کسی چیز پر پالش کرتے ہو نا تو چمک آ جاتی، یہ تمہارے دلوں کی پالش ہے، جتنا پڑھو گے دل اتنا چمک جائے گا۔ تو اس رات میں 1000 مرتبہ استغفار پڑھیے، اور 100 نفل پڑھیے۔ اگر کوئی نہ پڑھ سکے تو جتنے پڑھ سکے پڑھ لیں، ضروری نہیں کہ لازم ہے کہ آپ 100 پڑھیں، لیکن استغفار ضروری ہے، کیونکہ گناہوں کی مغفرت چاہیے۔ تو جو آدمی کثرت کے ساتھ پڑھے گا، اس کی رحمت سے امید ہے ضرور ضرور اس کے گناہوں کو معاف فرمائے، کیونکہ نبی پاک علیہ الصلوۃ والسلام کے حدیث شریف کے مطابق عام راتوں میں آدھی رات کے بعد، عام راتوں میں آدھی رات کے بعد آسمان سے صدائیں دی جاتی ہیں، ہے کوئی مانگنے والا کہ ہم اسے عطا کر دیں، ہے کوئی گناہوں کی مغفرت چاہنے والا کہ ہم اس کے گناہوں کو معاف کر دیں، ہے کوئی رزق میں برکت چاہنے والا کہ اس کے رزق میں برکت عطا کر دیں۔ عام راتوں میں آدھی رات کے بعد، اور شب برات میں اول رات سے ہی شروع ہو جاتا۔ اول رات سے شروع ہو جاتی ہیں، جو ان نداؤں پر، ان صداؤں پر لبیک کہتا ہے اس کی مغفرت کر دی جاتی ہے، جو غفلت میں ہوتا ہے محروم رہ جاتا۔ تو ہمیں چاہیے کہ ہم محرومین میں سے نہ ہوں، ان لوگوں میں سے ہوں جن کی مغفرت ہو جائے انشاءاللہ۔ یہ تمام چیزیں وہ ہیں کہ جو ہم اہل سنت و جماعت کا معمول ہے۔ اب مجھے حیرت ہوتی ہے ان لوگوں پر کہ سارا زور شب برات کے لیے، کتابیں لکھی جا رہی ہیں شب برات کے خلاف، قبرستان نہ جاؤ یہ کتابوں میں لکھا ہے، پمفلیٹ میں لکھا ہے، اشتہارات میں لکھا ہے، اس رات میں عبادت نہ کرو، کس نے کی ہے عبادت۔ ایک طرف شعبان کی فضیلت بھی بیان کر رہے ہیں، اور دوسری طرف شب برات کی مخالفت بھی کر رہے ہیں۔ ارے یہ رات اسی میں تو ہے، شعبان میں ہی تو ہے، رمضان میں تو نہیں ہے، فضیلت بھی بیان کر رہے ہیں۔ سرکار نے فرمایا ہاں اس مہینے کثرت سے روزے رکھو، بندوں کے اعمال اللہ کی بارگاہ میں پیش کیے جاتے ہیں، یہ لکھ رہے ہیں خود مخالفین۔ میں یہ پسند کرتا ہوں جب میرے اعمال پیش کیے جائیں تو میں روزے دار ہوں، اور پھر خود دوسری جگہ لکھتے نہیں شب برات کے دوسرے دن روزے نہ رکھو۔ حیرت کی بات، پورے مہینے کی فضیلت، تو یہ رات مہینے میں ہی تو ہے، اور وہ روزہ دوسرے دن کا تو ہے 15ویں شب کا۔ ایک طرف روک رہے ہیں، دوسری طرف زیادہ دیر پریشان ہیں کہ روکیں کس طرح۔ لیکن ایک بڑی حیرت کی بات ہے، سارا زور شب برات کے لیے، ہیپی نیو ایئر کی رات کے لیے نہیں۔ جب نیا سال شروع ہوتا ہے کتنی خرافات ہوتی ہیں پتہ ہے نا، 12 بجے سے دھماکے شروع، فائرنگ شروع، اور اس میں حادثات بھی ہوتے ہیں، بہت سے لوگ گولی لگنے سے ختم ہو جاتے ہیں۔ आतिशबाजी करते हैं, हुल्लड़बाजी करते हैं, हवाई फायरिंग करते हैं, 12 बजे से जो शुरू होती है तो बस अल अमान अल हफीज, फजर तक ये खुराफा चलते रहते। उसके खिलाफ किसी ने किताब नहीं लिखी कि ये नाजायज़ है, हराम है। शब बरात के खिलाफ लिखे जा रहे हैं ये नाजायज़ है, हराम। इनके लिए जायज़ है, वो जायज़ है, ये नाजायज़ है। अफसोस की बात। हम ये कहते हैं, आखिरी बात वो ये कहते हैं ना, जो हदीस हम पेश करें, नहीं ये ज़ईफ है, ये ज़ईफ है, ऐसा नहीं हुआ, ऐसा नहीं। हमने कहा सारी हदीसें एक तरफ रखो, हम कोई हदीस पेश नहीं कर रहे, सिर्फ एक बात बताओ, एक कॉमन सेंस की बात है। एक आदमी एक रात में जागता है, ठीक है ना, उसने तिलावत कुरान की, उसने जिक्र अजकार की, उसने अस्तगफार पढ़े, उसने नवाफिल पढ़े, वो कब्रस्तान गया अपने मरूमिन के लिए दुआ की, वापस आया, पूरी रात उसने गुजार दी, इसमें एक अमल ऐसा बता दो जो शरीयत के खिलाफ है। कोई अमल? कुरान पढ़ना शरीयत के खिलाफ है? नवाफिल पढ़ना, जिक्र अजकार करना, कब्रस्तान जाना? कदर जी तुमने रसम बना ली है, बिदत है। हमने कहा बिदत है, बिदत हसना है, बिदत हसना है, सैया नहीं है, अच्छी बिदत है। जितने लोग कर रहे हैं सबको सवाब मिल रहा है। कहते नहीं हलवा पका रहे हो, हलवा पकाने में क्या मसला है? नहीं हराम है, शबे बरात का हलवा हराम है। हमने कहा अच्छा घी हलाल है या हराम? कह रहे हलाल। चीनी हलाल है हराम? हलाल। रवा कह रहे हलाल। मैंने कहा हमने सबको जमा कर दिया, कह रहे हराम। अरे ये सारी चीजें अलग अलग हलाल हैं, हैं जायज हैं, और सबको मिला दिया तो नाजायज हो गया, हराम हो गया। अब इनमें भी कई किस्में, बास तो कहते नहीं खाना ही जायज नहीं है, बास कहते हैं बनाना जायज नहीं है, और जब भेज दो तो कह रहे हाँ खाना जायज। ऐसे भी हैं, आप देख लें, आपके इर्द गिर्द होंगे, आप बनाकर भेज दे खा लेंगे, तुम क्यों नहीं बनाते, नाजायज है। अरे बनाना नाजायज है तो खाना जायज है, बनाना हराम है तो खाना हराम नहीं है, खा लेंगे हाँ हम नहीं बनाएंगे। अकड़ अपनी जगह है, हर धर्म में अपनी जगह, वही शैतान वाली जिद, आना खैर मिनो, मैं इससे बेहतर हूँ, ये वहीं से चल रहा है सिलसिला, ये जिद आना ईगो ये वहीं से चल रहा, मैं हूँ बस जो मैंने कह दिया, बनाऊंगा नहीं और भेज दो हाँ खा लूंगा, खाना चाहिए। फिर इतने पक्के हो तो खाओ भी नहीं। इसी तरह नियाज फातिहा का बहुत लोग मना करते हैं लेकिन खा लेते हैं, खाते क्यों होंगे, नहीं बनाते नहीं है, खा लेते, जब खा लेते इसका मतलब है जायज़ है। अगर नाजायज़ है तुम हराम माल खा रहे हो, नाजायज़ खा रहे हो। अब जाहिर है मज़े मज़े के जब खाने मिलेंगे तो हराम कैसे कहेंगे। खैर बहरहाल ये सारी अजीब बातें हैं, गौर करने का मकाम है, इसमें कोई अमल ऐसा नहीं जो शरीयत के खिलाफ हो। अगर कोई आदमी, अच्छा हलवे को आप छोड़ दें, कोई भी चीज़ पका कर उसको सामने रख के फातिहा पढ़ के कुरान पढ़ के उसने इसाले सवाब कर दिया मरूमीन को, ठीक है ना, और अगर हलवा है तकसीम कर दिया तमाम जगह, मुझे बता दो कौन सी नाजायज़ चीज़ इसके अंदर। जो दुनिया से चले गए उनको किसकी ज़रूरत है? इसाले सवाब की, उनको कर दिया, और जो मौजूद हैं उनको खाने की, उनको दे दिया हलवे की। अगर हम ये करते कि हलवा बनाकर हम कहते जाओ कब्रिस्तान में, कब्रों पे डाल दो, जितने मुर्दे हैं वो खा लेंगे हैं, और जो इसाले सवाब के ये जितने बैठे हैं इन सबको सवाब, वो कहेंगे क्या बात है भाई मुझे भूख लग रही है, कहना इसाले सवाब किया तो है, मुझे क्या मिले, जब मैं जाऊंगा जब मिलेगा, मुझे अभी चाहिए। हैरत की बात है, हमने क्या किया, जिसको जो चीज चाहिए थी उसको पहुंचा दी, जो जिंदा थे उनको हलवे की जरूरत थी, हलवा क्या कोई भी चीज हो, किसी भी चीज, खाने की चीज, वो उनको भेज दी, जो चले गए उनको इसाले सवाब की जरूरत, वो उनको भेज दिया, ये इनको भेज दिया, इनको क्या तकलीफ हो रही, तकलीफ इसलिए हो रही कि इनको नहीं भेजा। खैर बहरहाल हम अहले सुन्नत व जमात के ये मामूलात हैं, इस पर कायम रहिए इस्तेकामत के साथ, और जो भी आपके सामने कोई हदीस पेश करे आप एक बात कह दें, बहस करने की जरूरत नहीं, आप कहते सारी हदीसें आप एक तरफ रखें, अगर हम पेश करेंगे तो आप कह देंगे ज़ईफ़ है, सब चीज़ें एक तरफ, सिर्फ ये बता दीजिए एक रात में इंसान जागता है, इबादत करता है, नवाफिल पढ़ता है, जिक्र अजकार करता है, सारी चीज़ें कर रहा है, या वो कब्रस्तान गया वहाँ दुआ की वापस आ गया, کوئی میٹھی چیز پکا کر اس نے فاتحہ دے دی، ایک عمل بتا دو قرآن و حدیث کے خلاف ہو ہم چھوڑ دیں گے، نہیں بتا سکتے، کوئی قرآن و حدیث کہیں منع نہیں ہے. اور اگر ہم نے اس کو رسم بنایا، کہتے تم نے رسم بنا لیا، تم نے اس کو معین کر لیا، ہاں معین کیا اس لیے کہ اس رات کی فضیلت ہے، احادیث سے فضیلت ثابت ہے، بزرگان دین سے فضیلت ثابت ہے. حضرت عمر بن عبد العزیز جن کو عمر ثانی بھی کہا جاتا ہے، اس رات میں عبادت کر رہے تھے. کون سی رات؟ کون سی رات؟ شب برات میں. اور یہ تفسیر روح البیان میں یہ حکایت موجود ہے، حوالہ بھی دے رہا ہوں تفسیر روح البیان میں. حضرت عمر بن عبد العزیز اس رات میں یعنی شب برات میں عبادت کر رہے ہیں اللہ کے حضور، معافی، گناہوں کی مغفرت. ایک سبز رنگ کا پرچہ ان کے ہاتھ میں آ گیا اور اس سے نور نکل رہا، روشنی. اور جب پرچے کو دیکھا اس میں لکھا تھا یہ برات نامہ ہے جہنم سے عمر بن عبد العزیز کے لیے، ان کی مغفرت کر دی گئی، ان کو جہنم سے آزادی دے دی. اس سے دو باتیں ثابت ہوئیں، جہاں شب برات کی فضیلت ثابت ہوئی وہاں حضرت عمر بن عبد العزیز کی فضیلت بھی ثابت ہوئی اس رات کی برکت سے. تو یہ تو سلسلہ چلا آ رہا ہے بزرگان دین سے، سلف صالحین سے، اللہ کے نیک برگزیدہ بندے، اولیاء اللہ، مقربین بارگاہ الہی، وہ یہ عمل کرتے رہے. ہم تو گناہگار ہیں تو ہم انہی کے طریقے پر چل رہے ہیں. اور اگر کوئی یہ کہتا ہے غلط ہے تو ہم کہتے ہیں کوئی حدیث دکھا دو کہ سرکار نے منع کیا ہو کہ اس شب میں جاگنا منع ہے، ہم چھوڑ دیں. الحمدللہ ہم تو جاگنے والوں کے ماننے والے، سونے والوں کے نہیں. جاگنا ہے جاگ لے افلاک کے سایہ تلے، جاگنا ہے جاگ لے افلاک کے سایہ تلے، حشر تک سونا پڑے گا خاک کے سایہ تلے. حشر تک سونا پڑے گا، کوئی اٹھانے والا نہیں ہوگا، سوتے رہو گے. جو جو وقت ہے جاگ لو، جو جاگے گا اس کی قسمت بھی جاگے گی، اور جو سو جائے گا قسمت سو جائے گی. غوث اعظم جاگتے رہے، امام اعظم جاگتے رہے، جتنے بزرگان دین جاگتے رہے انہی کے ماننے والے ہیں، ہم بھی جاگیں گے انشاءاللہ، اور جاگیں گے تو مقدر کو بھی جگائیں گے. اس لیے اس ماہ مبارک کی یہ مقدس اور بابرکت رات، جو ہمارے معمولات اہل سنت کے چلے آ رہے ہیں، آپ کسی کی باتوں پر، اعتراضات پر توجہ نہ دیجئے. ہاں جو غلط کام ہیں اس کو ہم بھی غلط کہتے ہیں، ہمارے علماء بھی غلط کہتے ہیں، صوفیہ مشائخ بھی غلط کہتے ہیں. آتش بازی کرنا، الٹی سیدھی حرکتیں کرنا، کھیل تماشے کرنا، یہ سب غلط ہے. اور میں پہلے کہہ چکا ہوں کہ آپ حضرات جو جو یہاں موجود ہیں، جس کا جہاں جہاں تک اختیار ہے، اپنے بچوں کو اس آتش بازی سے روکیے، اپنے اہل و عیال کو، عزیز و قارب کو، دوست احباب کو، جہاں تک اختیار ہے اس عمل سے منع کیجئے، اور ان کو نیک اعمال کی طرف راغب کیجئے. عبادت وہ کرے گا، ثواب آپ کو ملے. جگہ جگہ اہتمام ہوتا ہے مساجد میں، اپنے گھروں میں عبادت کا اہتمام کیجئے، مساجد میں کیجئے، خانقاہوں میں، یہاں پر درگاہ علی اشرفیہ میں پوری رات کا اہتمام. اکثر مقامات پر پوری رات کا نہیں ہے، تو آپ کہیں جائیں تو وہاں سے ہو کر یہاں پر واپس آ جائیں، یہاں پر وہی رونق ملے گی، عبادت ہوگی، دعائیں ہوں گی. اور اس رات کا خاص نقش بھی دیا جائے گا، ہر سال کی طرح اس سال بھی جو لوگ حاضر ہوں گے ان کو وہ ملے گا. اللہ تبارک و تعالی ہم سب کو عبادت کرنے کی توفیق عطا فرمائے. آئیے دعا کریں، اللہ رب العالمین ہم سب کے صغیرہ و کبیرہ گناہوں کو معاف فرما، یا اللہ ہماری نمازوں کو قبول فرما، یا اللہ ہمارے سجدوں کو قبول فرما، یا اللہ اس ماہ مبارک کے صدقے میں اور شب برات کے صدقے میں، اپنے حبیب پاک صاحب لولاک صلی اللہ علیہ وسلم کے صدقے میں ہم سب پر اپنی رحمتیں برکتیں نازل فرما. یا اللہ ہمارے صغیرہ و کبیرہ گناہوں کو معاف فرما، یا اللہ ہم تمام مسلمانوں کو نیک اعمال کی توفیق عطا فرما. اے الہ العالمین، یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان کے علم میں، عمل میں، عمر میں برکت عطا فرما، ان کے روزگار میں ترقی عطا فرما، ان کی ظاہری، باطنی، روحانی، جسمانی بیماریوں کو، پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما۔ ان اللہ و ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما۔ اللہم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم۔ سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔